नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ, निर्वाचन आयोगद्वारा प्रदेश प्रमुखलाई प्रदेश चुनावको प्रतिवेदन हस्तान्तरण,
एमाले र माओवादीका अध्यक्ष बीच राष्ट्रिय सभा चुनाव, प्रदेश सरकार र पार्टी एकताबारे छलफल, पर्सीका लागि पार्टी एकता समन्वय समितिको बैठक बोलाउने निर्णय,
घर बनाउने बेला निर्माण सामग्रीको भाउ बढ्नाले भूकम्प प्रभावित मर्कामा मूल्य वृद्धि नियन्त्रण र अरू समस्या समाधानका लागि सम्बन्धित निकायलाई भनिएको प्राधिकरणको दावी,
अब सिमेन्टको भाउ पनि बढ्यो, छडको भाउ पनि बढ्यो भन्ने गुनासोहरू पनि आइराखेको छ, बजारमा त्यस्तो अवस्था देखिन्छ, त्यसको लागि गृह मन्त्रालयको संयन्त्रलाई हामीले परिचालन गरिरहेको छ अवस्था हो।
क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको अमेरिकी वैज्ञानिकको दावी, शरीरका अरू भागमा फैलिनु अघि 8 किसिमका ट्युमर पत्ता लगाउन सकिने,
र अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड विजयी, पाकिस्तानसँगको एकदिवसीय श्रृङ्खला न्यूजील्याण्डलाई।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
प्राङ्गारिक खेतीको प्रवर्धन, स्वस्थ जीवनको अवलम्बन भन्ने मूल नाराका साथ यही फागुन 3 गतेदेखि 7 गतेसम्म बुटवल मण्डप बुटवलमा हुन गइरहेको 11 राष्ट्रिय प्राङ्गारिक कृषि मेला 2074 आफ्ना प्राङ्गारिक कृषि उत्पादन, प्राङ्गारिक कृषि सामग्री, खेती प्रविधि लगायतको प्रदर्शन गराई प्राङ्गारिक कृषि उपजको व्यापारिक कारोबार गरी लाभान्वित एवं पुरस्कृत हुन सबैलाई जानकारी गर्दछौ।
मेलाका आकर्षणहरू: निशुल्क स्टलको व्यवस्था तथा प्रवेश निशुल्क, बाली उपचार शिविर, माटो परीक्षण सेवा, अन्तर्क्रिया गोष्ठी तथा परिकार महोत्सव। स्टल आवेदनका लागि जिल्ला कृषि विकास कार्यालय रूपन्देहीको फोन नम्बर 071-520-201
वा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवनको फोन नम्बर 01-50-10-026 वा 50-10-293 सम्पर्क राख्नुहोला।
स्टल आवेदनका लागि आवेदन गर्ने स्थान स्टल आवेदन फारममा उल्लेख गरिएको छ।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवन ललितपुर, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि विकास कार्यालय रूपन्देही र बुटवल उद्योग वाणिज्य संघ बुटवल रूपन्देही।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। 7 प्रदेशका प्रमुखले पद तथा गोपनीयताको आज शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा पुगेर प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसित पद तथा गोपनीयताको शपथ लिएका हुन्। सरकारले अस्ति 7 प्रदेशमा प्रमुख र अस्थायी राजधानी तोकेको थियो। प्रदेश नम्बर 1 गोविन्द सुब्बा, 2 रत्नेश्वर लाल कायस्थ, 3 अनुराधा कोइराला, 4 बाबुराम कुंवर, 5 उमाकान्त झा, 6 दुर्गाकेश्वर खनाल र प्रदेश नम्बर 7 मोहनराज मल्लले प्रमुखको जिम्मेवारी पाउनु भएको छ। काठमाडौँमा शपथ लिएका प्रदेश प्रमुखहरू अब आफ्नो प्रदेशको राजधानी जानुहुनेछ। 7 प्रदेशको अस्थायी राजधानीमा प्रदेश प्रमुखको स्वागतका लागि तयारी पनि भइरहेको छ। प्रदेश नम्बर 1 मुकाम विराटनगरमा क्षेत्रीय पशु सेवा निर्देशनालयको भवनमा प्रदेश प्रमुखको कार्यालय बनाएर रंगरोगन शुरू गरिएको छ। 2 प्रदेशमा जनकपुरको शहरी तथा भवन डिभिजन कार्यालयको भवनमा प्रदेश प्रमुखको कार्यालय राख्ने तयारी छ। क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा 3 प्रदेशका प्रमुखको कार्यालय राखिनेछ। पोखराको अध्यागमन कार्यालय वा क्षेत्रीय प्रशासन कार्यालय मध्ये 1 ठाउँमा 4 प्रदेशका प्रमुखको कार्यालय बनाइनेछ। बुटवलको शिव विकास केन्द्र, राजस्व अनुसन्धान केन्द्र वा उद्योग व्यापार संघको भवन मध्ये 1 भवनमा प्रदेश प्रमुखको कार्यालय बनाउने तयारी छ। सुर्खेतको क्षेत्रीय वन निर्देशनालय तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय बनाइएको छ। 7 प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय भवनको खोजी भइरहेको छ।
यसैबीच निर्वाचन आयोगले आज शपथ लिएका प्रदेश प्रमुख समक्ष प्रदेश सभाको चुनावी परिणाम बुझाएको छ। प्रदेश प्रमुखहरूले शपथ ग्रहण गरेसँगै आयोगले चुनावको अन्तिम परिणाम बुझाएको हो। आयोगले प्रत्यक्ष तर्फका 330 र समानुपातिक तर्फका 220 गरी 550 जना सांसद निर्वाचित भएको परिणाम सातवटै प्रदेशका प्रमुखलाई हस्तान्तरण गरेको हो। आयोगले अस्ति प्रदेशसभाको अन्तिम परिणाम घोषणा गरेको थियो। यस्तै आयोगले प्रदेशसभाका समानुपातिक सांसदहरूलाई आजै प्रमाणपत्र वितरण गरेको छ। आयोगले केन्द्रीय कार्यालय कान्तिपदबाट प्रदेशका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो। प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदले भने यसअघि नै सम्बन्धित निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएका छन्। समानुपातिक तर्फबाट 220 जना प्रदेशसभाको सांसद बनेका छन्। सांसद बनेका अधिकांश प्रमाणपत्र लिन आयोगको कार्यालयमा पुगेका थिए। आयोग नपुगेका केही सांसदको प्रमाणपत्र पार्टी कार्यालयमा पठाउने आयोगले जनाएको छ। प्रदेश सांसदहरूले पर्सिसम्म शपथ लिइसक्नुपर्नेछ। समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले राष्ट्रिय सभा चुनावका लागि सहज वातावरण बनाउन सरकार र दलहरूलाई आग्रह गर्नुभएको छ। प्रदेश राजधानीका विषयमा लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलनले चुनावलाई प्रभावित हुन नदिन यादवले आग्रह गर्नुभएको हो।
स्थानीय जनताका जुन विरोधको कार्यक्रमहरू हामीले सुनिराखेका छौं, देखिराखेका छौं, त्यसबाट राज्यसभाको निर्वाचनको व्यवस्थापन, मतदान, मतगणना जस्ता कार्यप्रति हामी गम्भीर भएका छौं। त्यो कामको सहज सरल रूपमा, शान्तिपूर्ण रूपमा सबैको सहयोगको अपेक्षा हामीले चाहेका छौं। हामीले राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छौ, अविलम्ब त्यस्ता ठाउँहरूमा शान्तिपूर्ण व्यवस्था कायम होस्।
आफ्नो ठाउँलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले हिजोदेखि लगाएको कर्फ्यू आजलाई पनि जारी राखेको छ। बेलुकी प्रहरीले स्कटिङ गरेर लामो दूरीका गाड़ी पठाएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यूलाई निरन्तरता दिएको हो। केही बेर कर्फ्यू खुकुलो हुँदा सर्वसाधारणले खाद्यान्न तथा तरकारी किनेका थिए। यस्तै प्रदेश नम्बर 7 को राजधानी डोटीमा हुनुपर्ने माग गर्दै दिपायलमा भएको प्रदर्शनमा झडप हुँदा प्रहरी निरीक्षक भीमदत्त जोशीसहित 5 जना प्रहरी र 12 जना आन्दोलनकारी घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रु ग्यास समेत हानेको छ। यस्तै प्रदेश नम्बर 5 को राजधानी कपिलवस्तुलाई घोषणा गर्नुपर्ने माग गर्दै आज दोस्रो दिन पनि कपिलवस्तु बन्द गरिएको छ। यस्तै दाङमा पनि प्रदर्शन चलिरहेको छ। यस्तै प्रदेश नम्बर 2 को राजधानी बीरगंजलाई बनाउनुपर्ने माग गर्दै बीरगंजमा पनि प्रदर्शन गरिएको छ। प्रदेशसभाको 2/3 बहुमतले प्रदेशको राजधानी फेर्न सकिने भए पनि ठाउँ ठाउँमा प्रदर्शन हुँदा नागरिकले बित्थामा दुःख पाइरहेका छन्।
यस्तै धनगढ़ीमा 6 लेन सड़कको चौड़ाई घटाउने चलखेल भएको भन्दै बन्दमा उत्रिएका 13 जनालाई प्रहरीले पक्राउ गरेको छ। दृष्टिविहीन युवाहरू सम्मिलित युवा दबाव समूहसहित विभिन्न संघ संस्थाले सड़कको चौड़ाई घटाउने विरूद्ध गरेको बन्दका कारण बिहानदेखि बजार, कल कारखाना, यातायातका साधन ठप्प हुँदा नागरिकलाई शास्ति भएको थियो। प्रदेश नम्बर 7 का 28 लाख नागरिकको समृद्धिसँग जोड़िएको मोहना पुल अतरिया 6 लेन सड़कको निर्माण रोक्न चलखेल भइरहेको भन्दै खबरदारी गर्न बन्द आह्वान गरेको उनीहरूले बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ। ओली हिजो थाइल्याण्डबाट नियमित स्वास्थ्य परीक्षण गरेर फर्किएपछि दुई अध्यक्षबीच आज ओली निवास बालकोटमा 3 घण्टा एक्ला एक्लै छलफल भएको हो। उहाँहरूबीच राष्ट्रिय सभाको गठन, प्रदेश सरकार र पार्टी एकताबारे छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। दुई दलका दोस्रो तहका नेता सम्मिलित कार्यदलले राष्ट्रिय सभा चुनावका लागि तयार पारेको प्रतिवेदनमाथि पनि उहाँहरूबीच कुराकानी भएको छ। सुभाष नेम्बाङ नेतृत्वको कार्यदलले अस्ति मात्रै राष्ट्रिय सभामा वाम गठबन्धनले 56 मध्ये 43 पदका लागि उम्मेद्वारी दिने निर्णय गरेको थियो। निर्णयमा एमालेलाई 29 र माओवादीलाई 14 पद दिने सहमति भए पनि त्यसलाई सामान्य हेरफेर गर्न सकिने निचोडमा ओली र दाहाल पुग्नु भएको छ। दुई नेताबीच पार्टी एकताका बारेमा भोलि छलफल गरेर आइतबार पार्टी एकता समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको छ। स्वास्थ्य परीक्षणबाट फर्किने क्रममा ओलीले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जति सक्यो छिटो पार्टी एकतालाई टुङ्गोमा पुर्याउने बताउनु भएको थियो।
उपराष्ट्रपति नन्दबहादुर पुन कार्यकाल दोहोर्याउन सक्रिय हुनुभएको छ। त्यसक्रममा उहाँले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोटमा पुगेर भेट्नु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कार्यकाल दोहोर्याउने इच्छा व्यक्त गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ। तर ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने पुन ओलीको स्वास्थ्य अवस्था बुझ्न आएको बताउनुभयो। नियमित स्वास्थ्य परीक्षणपछि हिजो मात्र स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको जानकारी गराउनु भएको थियो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
खुशी जसले पूरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा
ढुक्क छौ। हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछौ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
जॉनी जॉनी
माछापुच स्कूल कुसुंती ललितपुर द स्कूल फॉर चेंज मेकर्स नाउ ओपन इट्स किंडरगार्टन वेयर एवरी चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेंशियल। फॉर विजिट कॉन्टैक्ट 01519314400 01519388 4। माछापुच स्कूल कुसुंती ललितपुर। फॉर विजिट कॉन्टैक्ट 01519314400 01519388 4।
हाम्रो हिमालय बैंक हाम्रो आफ्नो रमाउँदै छौ 2500 वार्षिक उत्सवमा सबैको सपना पूरा गर्दै खुशी बनाउँदै सबैको माया सम्हाली आफ्नो बनाउँदै हातै मालो गर्दै सफलताको शिखर चुम्दै रमाउँदै छौ 2500 वार्षिक उत्सवमा
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदैछौ 2500 वार्षिक उत्सवमा
हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ, निर्वाचन आयोगद्वारा प्रदेश प्रमुखलाई प्रदेश चुनावको प्रतिवेदन हस्तान्तरण, एमाले र माओवादीका अध्यक्ष बीच राष्ट्रिय सभा चुनाव, प्रदेश सरकार र पार्टी एकताबारे छलफल लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्य समितिको बैठकमा आज पनि नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन्। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा पार्टीले हार बेहोर्नु परेको भन्दै नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसका केन्द्रीय नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले चुनावको मुख्य एजेण्डा र रणनीतिमा समयमै ध्यान नदिँदा ठूलो पराजय बेहोर्नु परेको बताउनुभयो। उहाँले वर्षौं पुरानो संगठनलाई अहिलेको नेतृत्वले राम्रोसँग बुझ्न र चलायमान बनाउन नसकेको पनि आरोप लगाउनुभयो। उहाँ लगायत आज बोल्ने धेरै केन्द्रीय सदस्यहरूले चुनावका विषयमा गम्भीर समीक्षा गर्न नेतृत्वसँग माग गरेका छन्। बैठकमा पार्टी सभापति देउवाले महासमितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ। देउवा पक्षका केन्द्रीय सदस्यले भने उहाँको बचाउ गरेका छन्। हिजो भएको बैठकमा राष्ट्रिय सभा चुनावमा राजपा, संघीय समाजवादी फोरम लगायतका दलसँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ।
विवेकशील साझा पार्टीले नेपाल भारत सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएका पिलरहरूको निर्माण र मर्मत सम्बन्धी जानकारी गराउन सरकारसँग माग गरेको छ। विवेकशील साझा पार्टीले आज विज्ञप्ति निकालेर पिलर सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै अहिलेसम्मको कार्य प्रगतिका विषयमा देशवासीलाई जानकारी गराउन आग्रह गरेको हो। अहिलेसम्म हराएका र क्षतिग्रस्त पिलरको निर्माण र मर्मतका क्रममा वीरगंज महानगरपालिका एक छपकैयामा 30 बिघाभन्दा बढ़ी जमीन मिचिएको भन्ने विषयमा आफ्नो ध्यानकर्षण भएको विवेकशील साझा पार्टीको विज्ञप्तिमा उल्लेख छ। यस्तै विवेकशील साझा पार्टीले देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आचाउने खालका कुनै पनि गतिविधि नगर्न सरकारसँग माग गरेको छ।
सबै भूकम्प प्रभावितले अहिले नै घर बनाउन थाल्नुपर्ने बेला निर्माण सामग्रीको भाउ बढ़ेको छ। बालुवा, गिट्टी, रोडा, ढुंगा र हार्डवेयरका सामान, छड, सिमेन्ट, जस्तापाता लगायतका सामग्रीमा मूल्य वृद्धि भएपछि भूकम्प प्रभावित थप मर्कामा परेका छन्। मदन पौड्यालको रिपोर्ट।
एकातिर घर बनाउने सर सामग्रीकै जोहो गर्न कठिन छ, यही बेला छड, सिमेन्ट, जस्तापाता लगायतको भाव बढ्नाले भूकम्प प्रभावित मर्कामा परेका छन्। घर बनाउने लागत समेत बढ्ने भएको छ। रसुवा गोसाईकुण्ड गाउँपालिका छका सोनाम तामाङ:
योभन्दा पहिला निर्माण सामग्री एकदम सस्तो थियो, त्यतिखेर यो डगर्मी दक्ष जनशक्तिहरू चाहिँ उपलब्ध हुन सकेन। जब चाहिँ तपाईँको दक्ष जनशक्तिहरू चाहिँ उपलब्ध हुँदै आयो, फेरि निर्माण सामग्रीको चाहिँ भाउ हत्तै बढेर यहाँ धेरै समस्या भइरहेछ।
यसअघि नै थाल्नेको त घर बनिसक्यो, अहिले 2,50,000 को संख्यामा घर बन्दै गरेको तथ्याङ्क छ। कतिपयले घर बनाउन घडेरी सम्याउँदैछन्, तर घर बनाउने यही बेला निर्माण सामग्रीको भाउ बढेको हो। इटा, गिटी, बालुवादेखि छड, सिमेन्टको भाउ छोइसक्नु छैन। सबैतिर निर्माण सामग्रीको खाँचो परेको मौका छोपेर व्यापारी र व्यवसायीले फाइदा उठाउँदैछन् भन्नुहुन्छ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन:
जस्तो सिमेन्ट बनाउने उद्योगीहरू, दनी बनाउने उद्योगीहरू, बालुवा बेच्ने उद्योगीहरू, रोडा ढुङ्गा बेच्ने उद्योगीहरूले पाबढाएको छ। नेपाल सरकारले ढुवानी भाडाको बढाएकै छैन, त्यसको समेत 10 मेट्रिक टनमा 10,000 रुपियाँसम्म पाबढाउने काम गरियो।
यसअघि गाउँमा दक्ष कामदार र प्राविधिक इन्जिनियर भएनन्, घर कसरी र कस्तो बनाउने अलमल रह्यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण सामग्री जम्मा गर्ने बैंक खोल्ने भनेको थियो, त्यो पनि कतै खोलेनन्। उल्टो प्राधिकरणले अनुदान लिने समय सीमा तोकेर भूकम्प प्रभावितलाई घर बनाउन लगाउँदै गर्दा निर्माण सामग्रीमा भाउ बढाउने काम भयो। अहिले बजारमा सिमेन्टको भाउ बोराको 100 रुपियाँदेखि 130 रुपियाँसम्म तथा डण्डीको मूल्य किलोको 7-10 रुपियाँले बढेको छ। मङ्सिर दोस्रो हप्ता 790 रुपियाँमा पाइने सिमेन्ट अहिले 900 रुपियाँसम्म पुगेको छ। त्यस्तै रडको मूल्य किलोमा 65 रुपियाँबाट बढेर 75 रुपियाँ पुगेको छ। त्यति मात्र होइन, ठाउँ पिच्छे भाउ फरक छ, ढुवानी भाडा समेत चर्को छ। निर्माण सामग्रीको मूल्यवृद्धि, अभाव सिर्जना गर्ने र अरू अप्ठ्यारो पार्ने काम तत्काल रोक्न गृह मन्त्रालय र मातहतका निकायमा पत्राचार गरिएको प्राधिकरणको दावी छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषाल:
आपूर्ति र मागको कुरा पनि हुन सक्छ। जस्तो ढुङ्गा गिट्टी बालुवाको सन्दर्भमा, ढुङ्गा गिट्टी बालुवाको कहीँ समस्या नहोस्, हाम्रो कार्तिक 17 गतेको सम्झौता अनुसार भूकम्प पीड़ितलाई सित्तैमा ढुङ्गा गिट्टी बालुवा दिने, ठेक्का लागिसकेको अवस्था रहेछ भने सहुलियतमा दिने भनेर स्थानीय तहका जनप्रतिनिधिहरूले जुन निर्णय गरेर प्रतिबद्धता जनाउनु भएको छ त्यो दिनुपर्छ। निर्माण सामग्रीको त्यो समस्या छैन। अब सिमेन्टको भाउ पनि बढ्यो, छडको भाउ पनि बढ्यो भन्ने गुनासोहरू पनि आइराखेको छ, बजारमा त्यस्तो अवस्था देखिन्छ। त्यसको लागि गृह मन्त्रालयको संयन्त्रलाई हामीले परिचालन गरिरहेको अवस्था हो।
भूकम्प प्रभावितलाई घर बनाउन परेको मर्काबारे न त स्थानीय तहका जनप्रतिनिधिलाई चासो छ, न त अनुगमनको काम नै प्रभावकारी छ। निर्माण सामग्रीको बढेको भाव र घर बनाउन भूकम्प प्रभावितलाई परेको समस्याबारे स्थानीय जनप्रतिनिधि नै बढी जानकार हुनु पर्ने खाँचो देखिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नारायणघाट मुगलिन सड़क खण्ड आउँदो माघ 13 गतेदेखि दिउँसोको समयमा बन्द हुने भएको छ। रातिको समयमा गाड़ी रोकेर काम गर्दा कामले गति लिन नसकेपछि माघ 13 गतेदेखि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म गाड़ी रोकेर काम गर्न लागेको नारायणघाट मुगलिन सड़क निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सर्वपक्षीय बैठकमा रातमा भन्दा दिनमा धेरै काम गर्न सक्ने भएकाले दिनमा पनि काम गर्ने निर्णय गरिएको हो।
रौतहटको समनपुरमा रहेको इलाका प्राथमिक स्वास्थ्य केन्द्रमा भएको स्वास्थ्य शिविरमा डाक्टर गोविन्द केसीले 300 बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको छ। स्वास्थ्य शिविरमा 183 महिला र 117 पुरूषको स्वास्थ्य परीक्षण गरेर औषधि उपलब्ध गराएको डाक्टर अभिषेक राज सिंहले जानकारी दिनुभयो। स्वास्थ्य शिविरबाट चिसोले प्रभावित गोडीमै नगरपालिकाका विभिन्न गाउँका बासिन्दा लाभान्वित भएका छन्।
बजाङका सबैजसो स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ। सरकार मार्फत जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने औषधि दिन छाडेपछि औषधिको अभाव भएको हो। धेरैजसो स्वास्थ्य चौकीमा घाउमा लगाउने बेटाडिनदेखि गर्भवतीले खाने आइरन चक्की समेत नपाइँदा समस्या भएको छ। स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि जडीबुटीले उपचार गर्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन्। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
ICU, CCU, NICU को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्युठानबाट दाङका लागि छुटेको जीप दुर्घटना हुँदा प्युठानको सरुमारानी गाउँपालिका 4 का 25 वर्षीय कविराम बरालको ज्यान गएको छ। प्युठानको सरुमारानी 4 जसपुरबाट दाङका लागि छुटेको LU-1J-2654 जीप दाङको बंगलाचुली गाउँपालिका 7 आमडाँडामा दुर्घटना भएको हो। दुर्घटनामा जीपका सहचालक 21 वर्षीय सुदन बिकर, 65 वर्षीय मोमबहादुर पल्ली घाइते भएका छन्।
चितुवाको छालासहित काठमाडौँको न्यू रोडमा पक्राउ परेका 3 जनालाई प्रहरीले जिल्ला वन कार्यालय हात्तीसार बुझाएको छ। प्रहरीले बैतडीको रूढी देउला 5 का महेशराज औजी, बैतडीको दशरथ नगरपालिका 12 का जनक महरा र मेलौली 5 का सुरेन्द्र दयाललाई आवश्यक कार्यवाहीका लागि वन कार्यालयमा बुझाएको हो। यस्तै प्रहरीले नुवाकोट थानापति 9 घर भई अहिले ललितपुरको तिखेदेवलमा बस्दै आएका पारस लोहनीलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसरमा पठाएको छ। लोहनीमाथि फ्रान्स, जापान, पोर्चुगल, सिंगापुर तथा अमेरिका लगायतका देशमा आकर्षक तलब सुविधा दिलाउने प्रलोभन देखाई प्रति व्यक्ति 35 लाख रुपियाँसम्म ठगी गरेको अभियोग छ। महाशाखाका अनुसार उनीमाथि तेत्तीस जनाले ठगिएको उजुरी गरेका थिए।
सर्लाहीका बाढ़ी तथा डुबान प्रभावितले 6 महिनापछि राहत पाएका छन्। सर्लाहीको विष्णु गाउँपालिकाका 495 बाढ़ी प्रभावित परिवारले UNDP को सहयोगमा र जिल्ला प्रशासन कार्यालय सर्लाहीको समन्वयमा बागमती सेवा समाजले प्रति परिवार 2 थान कम्बल, 2 थान सुपानेट झोल, सुधारिएको चुलो, पानी छान्ने फिल्टर, बाल्टिन लगायतका राहत सामग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो।
दाङमा बंगुर पालन व्यवसाय फस्टाउँदै गएको छ। बाख्रा तथा सुँगुरहरू घरायसी प्रयोजनका लागि पालिने चलन रहेको दाङमा पुरानो यसलाई फेरि सुन्नुहोला बाख्रा तथा सुँगुरहरू घरासी प्रयोजनका लागि पालिने चलन दाङमा पुरानो भए पनि केही वर्षदेखि सुँगुर बंगुर पालन व्यावसायिक रूपमै फस्टाउँदै गएको हो। दाङमा अहिले 58 वटा फर्म बंगुर पालनका लागि दर्ता भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। ती फर्ममा 2 लाखदेखि 10 लाख रूपियाँसम्मको लगानी भएको किसानहरूले बताएका छन्।
झापामा कृषि तथा पर्यटन महोत्सव शुरू भएको छ। परम्परागत कृषि प्रणालीलाई व्यावसायीकरण गर्दै आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले मेची कृषक बहुमुखी सहकारी संस्था मेची नगरले महोत्सव शुरू गरेको हो। महोत्सवमा विभिन्न कृषि उपज, कृषि औजार, निशुल्क माटो परीक्षण भूषण, प्रांगरिक मल, विभिन्न खाद्यान्नका परिकार लगायत 30 स्टलहरू राखिएको छ।
इलामको इलाम नगरपालिका 10 गोदकको गुम्बा डाँडामा आउँदो 14 गतेदेखि 3 दिने आन्तरिक पर्यटन प्रवर्धन मेला हुने भएको छ। पर्यटन तथा लोपोन्मुख लाप्चा जातिको पुरातात्विक वस्तुहरूको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले मेला सञ्चालन गर्न लागि मेला आयोजक समितिका अध्यक्ष पेमा तामाङले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
प्रदेश प्रमुखले शपथ लिएको खबर उज्यालो अनलाइनमा पढेर रत्न राई भन्नुहुन्छ, अब प्रदेश प्रमुखले शपथ र सांसदले विजय प्रमाण पत्र मात्र लिएर पुग्दैन, नागरिकले अपेक्षा नयाँ प्रतिनिधिबाट धेरै गरेका छन्, खास गरी गाउँ गाउँमा विदेशिने युवाको बाध्यता अब अन्त्य होस्, गाउँघरमै काम गरेर खाने वातावरण बनोस्।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच 3 घण्टा लामो वार्ता भएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा कृष्ण आचार्य भन्नुहुन्छ, नेताज्यू जति वार्ता गरे पनि पहिला नागरिकलाई शास्ति हुने गरी राजधानी माग गर्दै बन्द हड़ताल गर्नेलाई सम्झाई बुझाई गर्नु पर्यो।
नेपाल भारत सीमाको कार्य प्रगति जानकारी गराउन विवेकशील साझाले माग गरेको खबरमा नरेन्द्र टन्नन भन्नुहुन्छ, राम्रो काम, सबै नेपाली माटोको माया गर्ने नागरिक र पार्टीले विरोध र दबाव दिनुपर्छ अनि सबै पार्टीले सीमामा पर्खाल लगाउने कुरामा एकमत हुनुपर्छ, यति भएपछि भारत आफ्नो ठाउँमा बस्छ।
प्रदेशको राजधानी माग गर्दै आन्दोलन र बन्द गर्नेलाई चेतराज जोशीको सुझाव छ, किन आफ्नै देशमा बसेर प्रदेशको राजधानीको लागि लडाई गर्ने, सक्नुहुन्छ भने देशको सिमाना दिनानुदिन मिचिँदै गएको छ, त्यसका लागि आवाज उठाउनुहोस् न।
यसै विषयमा दिपेन्द्र श्रेष्ठको प्रतिक्रिया छ, छिमेकीले सिमाना मिचेको छ, नेपालीले कर तिरेर भोग चलनमा रहेको जमिन रातारात विदेशी भूमि बनाइँदैछ, यसको कसैलाई मतलब छैन, तर अस्थायी राजधानीको नाउँमा यत्रो बखेडा शोभनीय भएन, यदि सच्चा निस्वार्थ देशभक्त नेता हो भने प्रदेश राजधानीले फरक पार्दैन, देशमा उन्नति र स्वाधीन हुनुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोप्सन र प्रकाश ठकाल। अब विदेशका खबर। अमेरिकाका वैज्ञानिकले क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको दावी गरेका छन्। जन हपकिन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले 1000 बिरामीमाझ गरेको रगत परीक्षणले शरीरका अरू भागमा फैलिनु अघि 8 किसिमका ट्युमर पत्ता लगाउन सक्ने दह्रो आधार दिएको दावी गरिएको छ। यो अनुसन्धानबाट फैलिनु अघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरिएको अनुसन्धानकर्ताहरूको भनाइ छ। सिक नाम दिइएको परीक्षणलाई व्यापक बनाइनु अघि थप अध्ययन आवश्यक रहेको साइन्स जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ। यो परीक्षण गर्न प्रति व्यक्ति झण्डै $500 खर्च लाग्न सक्ने आकलन गरिएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि इंल्याण्ड विजयी भएको छ। अस्ट्रेलियाले दिएको 271 रनको लक्ष्य इंल्याण्डले आज 44 ओभर 2 बलमा 6 विकेट गुमाएर पूरा गरेको हो। इंल्याण्डको जितमा जोनी बेयरस्टोले 60, एलेक्स हेलले 57 र कप्तान जोए रुटले नट आउट 46 रनको योगदान गरे। अस्ट्रेलियाका मिचेल स्टार्कले 4 विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। यसअघि न्यूजील्याण्डको ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले घरेलु टोली अस्ट्रेलियाले आरोन फिन्चको 106 रनको मद्दतमा 9 विकेट गुमाएर 270 रन बनाएको थियो। जीतसँगै इंग्ल्याण्डले 5 खेलको एक दिवसीय श्रृंखलामा 2-0 अग्रता लिएको छ। यस्तै न्यूजील्याण्डले पाकिस्तानसँगको 5 एक दिवसीय क्रिकेट श्रृंखला व्हाइटवास गरेको छ। 5औं खेल 16 रनले जित्दै न्यूजील्याण्डले श्रृंखला आज व्हाइटवास गरेको हो। 272 रनको लक्ष्य पछ्याएको पाकिस्तान 1 ओभर बाँकी हुँदा 256 रनमा अल आउट भयो। पहिला ब्याटिङ गरेको घरेलु टोली न्यूजील्याण्डले 7 विकेट गुमाएर 271 रन बनाएको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ, निर्वाचन आयोगद्वारा प्रदेश प्रमुखलाई प्रदेश चुनावको प्रतिवेदन हस्तान्तरण,
एमाले र माओवादीका अध्यक्ष बीच राष्ट्रिय सभा चुनाव, प्रदेश सरकार र पार्टी एकताबारे छलफल, पर्सीका लागि पार्टी एकता समन्वय समितिको बैठक बोलाउने निर्णय,
घर बनाउने बेला निर्माण सामग्रीको भाउ बढ्नाले भूकम्प प्रभावित मर्कामा मूल्यवृद्धि नियन्त्रण र अरू समस्या समाधानका लागि सम्बन्धित निकायलाई भनिएको प्राधिकरणको दावी,
क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको अमेरिकी वैज्ञानिकको दावी, शरीरका अरू भागमा फैलिनु अघि 8 किसिमका ट्युमर पत्ता लगाउन सकिने,
र अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा इंल्याण्ड विजयी, पाकिस्तानसँगको एक दिवसीय श्रृंखला न्यूजील्याण्डलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।